आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ। श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। श्रोता मित्र, प्रभु येशु ख्रिष्टको मधुर सामर्थी नाममा तपाई सबैलाई मेरो आज पनि जय मसीह तथा नमस्कार। पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा अघिल्लो दिनमा हामीले लुका 11 अध्याय 1 23 पदसम्म देख्यौं, जहाँ हामीले देख्यौं येशूले आफ्ना चेलाहरूलाई दृढ मित्र र असल पिताको दृष्टान्तहरू प्रयोग गर्नु भएर कसरी प्रार्थना गर्ने यो कुरा सिकाउनुभयो। त्यसपछि हामीले देख्यौं जब येशूले आश्चर्य कर्महरू गर्नुभयो, मानिसहरूबाट भूतात्माहरू निकाल्नुभयो, तब यो देखेर फरिसीहरूले उहाँलाई आरोप वा दोष लगाए कि उहाँले बालजेबुल अर्थात शैतानद्वारा यी भूतात्माहरू निकालिरहनु भएको छ। तर तिनीहरूको तर्क गर्ने विधिलाई उहाँले असंगत गरिदिनुभयो, निरर्थक गरिदिनुभयो। यो प्रमाण गर्दै कि भूतात्मा निकाल्ने उहाँ स्वयं हुनुहुन्छ, किनभने उहाँ मसीहा हुनुहुन्छ। उहाँको शक्ति शैतान र भूतात्माहरू भन्दा महान छ, अनि त्यही प्रभुलाई हामी आज आराधना र विश्वास गर्छौ। यसपछि आज हामी अगाडिका पदहरू 11 अध्यायका अगाडिका पदहरू हेर्नेछौ। 11 अध्यायको 24 पद हेर्दै अगाडि बढ़ौं। सबभन्दा पहिले हामी यो देख्दै अगाडि बढ्नेछौ कुनै मानिसलाई अशुद्ध आत्माले छोडेको दृष्टान्त। लुका 11 अध्याय 24 26 भनिएको छ, जब अशुद्ध आत्मा मानिसबाट निस्केर जान्छ तब त्यो उभानो ठाउँ हुँदो विश्राम खोज्न जान्छ र कतै कुनै स्थान नपाउँदा त्यसले भन्छ म निस्केर आएको मेरै घरमा फर्केर जान्छु। जब त्यो फर्केर आउँछ त्यसले त्यो घर बढ़ाएर सजाइराखेको भेटाउँछ, तब त्यो गएर आफूभन्दा ज्यादै दुष्ट अरू 7 आत्माहरूलाई साथमा ल्याउँछ र तिनीहरू भित्र पस्छन् र त्यहाँ बास गर्छन् र त्यस मानिसको पछिल्लो दशा पहिलो भन्दा झन खराब हुन्छ। जब कुनै दुष्ट वा अशुद्ध आत्मा मानिसबाट निस्केर जान्छ तब मर्कुश 5:8-12 पद अनुसार त्यो अर्को मानिसभित्र पस्न खोज्दछ। अर्को कुनै मानिस पाएन भने त्यो अशुद्ध आत्मा उभानो ठाउँतिर जान्छ जहाँ अर्को मानिसलाई नभेट्टाउँजेलसम्म त्यो पर्खिरहन्छ। तैपनि त्यो अशुद्ध आत्मा अघिको उही मानिस कहाँ फर्कन सक्छ जसबाट त्यो पहिले निकालिएको थियो। यदि त्यो मानिस ऋतु र सफा गरिराखेको छ भने त्यो अशुद्ध आत्मा दुष्ट आत्मा त्यसभित्र पस्नेछ र सायद अरू धेरै दुष्ट आत्माहरू पनि। यस शिक्षाको मतलब यही हो, जब कुनै मानिस येशु कहाँ आएर आफ्नो पापको लागि प्रस्ताव गर्छ तब येशुले त्यस मानिसलाई क्षमा गर्नुहुन्छ, उहाँले त्यसलाई सफा गर्नुहुन्छ, उहाँले त्यसको पाप फालिदिनुहुन्छ। जसरी येशुले दुष्टात्माहरूलाई मानिसबाट निकाल्नुभयो त्यसरी नै हामीले प्रस्ताव गरेपछि उहाँले हाम्रो स्वार्थको आत्मा हाम्रो घमण्डको आत्मा निकालिदिनुहुनेछ। धेरैजना बप्तिस्मा दिने युहान्ना र येशु कहाँ आए र आफ्नो पापको लागि प्रस्ताव गरे तर त्यसपछि तिनीहरू चाँडै नै पछि हटे। किनभने तिनीहरूका घर रित्ता र सफा थिए तर तिनीहरूले प्रस्ताव सुहाउँदो फल फलाएका थिएनन्। तिनीहरूको विश्वास बढ़ेको थिएन अनि त्यो पुरानो पाप र स्वार्थको आत्मा फेरि तिनीहरूभित्र पस्यो। भनिएको छ त्यस मानिसको पछिल्लो दशा अघिल्लो भन्दा अझ नराम्रो हुन्छ। यस्तो मानिसले ख्रिष्टका आशिषहरू चाखेको छ तर अन्त्यमा उहाँलाई इन्कार गरेको छ। यस्तो मानिसलाई फेरि पश्चातापमा ल्याउन सम्भव हुँदैन, तर पनि परमेश्वरमा सबै कुरा सम्भव छ। यसपछि हामी देख्छौ चिन्ह माग्नेलाई योनाको चिन्ह दिनुहुन्छ। पद 29-32 भीड़हरू थुप्रै जाँदा उहाँले भन्नुभयो यो पुस्ता दुष्ट पुस्ता हो, यसले चिन्ह खोज्दछ, तर योनाको चिन्ह बाहेक यसलाई अरू कुनै चिन्ह दिइने छैन। किनकि जुन रीतिले योना निन्वेका मानिसहरूका निम्ति चिन्ह भएथे त्यही रीतिले मानिसको पुत्र पनि यस पुस्ताको निम्ति चिन्ह हुनेछ। न्यायमा यस पुस्ताका मानिसहरूसँग दक्षिण देशकी रानीले उठेर यिनीहरूलाई दोषी ठहराउनेछिन् किनकि तिनी पृथ्वीको पल्लो छेउबाट सोलोमनको बुद्धि सुन्नलाई आएकी थिइन्। तर हेर, यहाँ एकजना छ जो सुलेमान भन्दा महान छ। निन्वेका मानिसहरूले न्यायमा यस पुस्तासँग खड़ा भएर यसलाई दोषी ठहराउनेछन्, किनकि तिनीहरूले योनाको प्रचारमा पश्चाताप गरेथे। र हेर, यहाँ एकजना छ जो योना भन्दा महान छ। चिन्ह चाहिँ निश्चय नै यो थियो, अर्थात उहाँ स्वयंको पुनरुत्थान। उहाँले तिनीहरूलाई पछाडि पुरानो नियममा घटित दुई घटनातिर निर्दिष्ट गर्नुहुन्छ। पहिलो चाहिँ अगमवक्ता योनाको विवरण हो। यो स्पष्ट छ, योनालाई मृत्युबाट पूर्ण जीवनमा जी उठाइएका थिए जब तिनी माछाको पेटभित्र तीन दिनसम्म माछाको पेटभित्र रही बाहिर जीवितै निकालिएका थिए। परमेश्वरले तिनलाई अन्धकार र मृत्युबाट बाहिर ज्योति र जीवनमा ल्याउनुभयो। योनाको अनुभव आइरहनु भएको येशु मसीहको मृत्यु र पुनरुत्थानको विशेषता जनाउने घटना थियो। निन्वेवासीहरूले उसको आश्चर्यजनकको मृत्युबाट छुटकारापछि उसले निन्वेमा गएर प्रचार गरेका सन्देशको ग्रहण गरे, स्वीकार गरे र तिनीहरू प्रस्ताव गरे। एक राष्ट्रको रूपमा इसरायलीहरूको क्रियाहरू तिनीहरूलाई अझै खराब अवस्थामा राखिदियो, किनभने तिनीहरूले आफ्नो मसीहालाई ग्रहण गरेनन् र आफ्नो पापहरूको प्रस्ताव गरेनन्। यसपछि हामी देख्छौ बालीको बत्तीको दृष्टान्त, 33-36 पद। कसैले बत्ती बालेर गुप्त स्थानमा अथवा भाँडामुनि राख्दैन, तर भित्र पस्नेहरू सबैले उज्यालो देखुन् भनेर सामदानमा राख्दछन्। तिम्रो शरीरको बत्ती तिम्रो आँखा हो। तिम्रो आँखा ठिक छ भने तिम्रो सारा शरीर उज्यालो हुन्छ, तर त्यो खराब छ भने त तिम्रो शरीर पनि अन्ध्यारो हुन्छ। यसकारण होशियार हो, तिमीमा भएको उज्यालो अन्ध्यारो नहोस्। यदि तिमीहरूको सम्पूर्ण शरीर उज्यालोले पूर्ण छ भने तथा कुनै भाग अध्यारो छैन भने त्यो सम्पूर्ण उज्यालो हुन्छ, जसरी बत्तीको किरणले तिमीहरूलाई उज्यालो दिन्छ। हाम्रो प्रभुले बत्तीको उद्देश्य चाहिँ सरल स्पष्टीकरण दिनुहुन्छ। यो ज्योति वा प्रकाश दिनेवाला हो। यसको उद्देश्य ज्योति दिनु हो। ख्रिष्टको पुनरुत्थान ज्योति हो। येशुको पुनरुत्थान यो संसारमा ज्योतिको एक किरण हो। तपाईँ र म यस संसारमा जन्म र मृत्युद्वारा बाँधेका छौं, घेरिएका छौं। हजुर, हामी यी दुई कुराहरूद्वारा र यस बाकसमा हालेका छौं, थुनिएका छौं। ख्रिष्टको पुनरुत्थान त्यो हो जुनले बाहिरबाट आशा ल्याइदिन्छ। मानिसहरूले ज्योतिसँग के गर्नेछ? यहाँ एउटा प्रश्न छ। कुनै वस्तु देख्न दुई कुराहरू आवश्यक छन्, वस्तुलाई सदृश्य बनाउन ज्योति र वस्तुहरूको देख्न आँखाहरू। ज्योति अन्धहरूलाई कति पनि प्रयोगमा आउँदैन, आउँछ र अनि अर्कोतिर एक व्यक्ति जसले देख्छ तर तिनीसँग ज्योति छैन भने त्यो ज्योति पाउने अन्धासँगै उही दयनीय दशामा छ। दृश्यको लागि ज्योति र दुवैको आँखा अति नै आवश्यक छ। अर्थ के, ख्रिष्टको उपस्थितिमा पनि यो स्पष्ट छ कि धेरै मानिसहरूले उहाँलाई देखिरहेका थिएनन् र देखिरहेका छैनन्। तिनीहरू उहाँमाथि ठोक्कर खाइरहेका थिए। यसको मतलब यो होइन कि उहाँ संसारको ज्योति हुनुहुन्न। यसको अर्थ यो हो कि मानिसहरू अन्धा थिए, तिनीहरू आत्मिक अन्धा थिए। संसारको कुराले, अन्धकारको शक्तिले तिनीहरूका आँखा अन्धा पारिदिएको थियो। त्यसकारण त ख्रिष्टको ज्योति देख्दैनन्। मित्र, आज हाम्रो आँखा कस्तो छ? के कमजोर त छैन? के फूलो परेर अन्धा हुन आँटेको त छैन? समयमै महा डाक्टर वैद्य येशु कहाँ देखाउनु आवश्यक छ, उपचार लिनु आवश्यक छ। यदि छ भने उपचारको विधि यही हो कि आफूलाई अन्धकारमा भएको गुमेको पापीको रूपमा स्वीकार्नु, आफ्ना पापहरूको स्वीकार गरी पश्चाताप गर्नु, उहाँलाई मुक्तिदाताको रूपमा ग्रहण गर्नु र उहाँको इच्छा अनुसारको जीवन जिउनु। यसपछि हामी देख्छौ उहाँले फरिसीहरूलाई निन्दा र भर्सना गर्नुहुन्छ। 37-38 पद। येशु बोलिसक्नु भएपछि एकजना फरिसीले उहाँलाई भोजनमा निम्तो गरे। उहाँ घरभित्र पसेर खाना बस्नुभयो, तर खाना अघि उहाँले हात नधुनु भएको देखेर ती फरिसीहरू छक्क परे। हात धुने काम चाहिँ संस्कारीय औपचारिक शुद्धिकरण थियो, यहुदी व्यवस्था अनुसार, जुन एक धार्मिक कृत्य थियो। अहिले प्रभुले त्यो गर्नु भएन र फरिसीहरू छक्क परे। 39-40 पद। तर प्रभुले तिनलाई भन्नुभयो, तिमी फरिसीहरू कचौरा र थालको बाहिरपट्टि त माझ्दछौ, तर तिमीहरूको भित्र चाहिँ लोट र दुष्टताले भरिएको हुन्छ। मूर्ख मानिस हो, जसले बाहिरको भाग बनायो त्यसले नै भित्रको पनि बनाएको होइन र, तर भित्रका थोक दान स्वरूप देऊ र तिम्रो निम्ति सबै कुरा शुद्ध हुनेछ। अमित्र, यहुदीहरूले मान्नुपर्ने थुप्रै धार्मिक विधानहरू थिए। तीमध्ये लिखित नियमहरू मात्र थिएनन्, तर मौखिक रीतिथितीहरू पनि थिए, जुन रीतिथितीहरू पुस्तौं पुस्तादेखि मौखिक रूपले सारिन्दै आएका थिए। यहुदी परम्परा त्यस्तै थियो, त्यो चाहिँ मानिसहरूबाट बनाइएको थियो। यी रीतिथितीहरू पुरानो नियममा लेखिएका थिएनन्, जो परमेश्वरको वचन हो। खानुभन्दा पहिले वा अगाडि हात धुनुपर्छ भन्ने यस्तो एउटा रीति थियो। मैलाबाट हात धुनुपर्छ भन्ने यस्तो एउटा रीति थियो। मैलाबाट हात सफा बनाउनलाई तिनीहरूले हात धुँदैनथे। त्यो सफाई एउटा चिन्ह मात्र थियो कि तिनीहरूको हात अब विधिपूर्वक शुद्ध सफा भयो। यसरी सफा नगरिएको हात खाए भने तिनीहरूको खाना अशुद्ध हुन्छ भन्ने तिनीहरूको विचार थियो। यही कारणले यहुदीहरूले तिनीहरूका कचौराहरू, भाँडाहरू र काँसाका बर्तनहरू रीति बमोजिम माझ्दथे। मित्र, बाहिर सफा देखाएर काफी छैन, तर भित्रदेखि शुद्ध हुनुपर्छ, हृदय शुद्ध हुनुपर्छ। अर्को शब्दमा, बाहिरी सफाई भन्दा आन्तरिक सफाईको, हृदयको सफाईको सबभन्दा महत्वपूर्ण छ। उहाँले हामी कति धेरै राम्रा राम्रा आत्मिक भक्त कुरा गर्छौं वा हामी कतिपल्ट चर्च जान्छौ, दान दिन्छौ, त्यसमा रुचि लिनुहुन्न, तर रुचि यस कुरामा लिनुहुन्छ कि हाम्रो हृदय कति वास्तवमा शुद्ध छ, कति वास्तवमा सुन्दर छ। मित्र, यही कुरा उहाँले यस पदमा ती मानिसहरूलाई सिकाउन चाहनुहुन्थ्यो। अनि 42 पदमा भनिएको छ, तर तिमी फरिसीहरूलाई धिक्कार, किनकि तिमीहरू पुदिना र आरुद र हरेक जरी बुटीको दशांश दिन्छौ, तर न्याय र परमेश्वरको प्रेमको उपेक्षा गर्छौ। तर अरू कामको पनि उपेक्षा नगरी यी काम पनि तिमीहरूले गर्नुपर्ने थियो। यहुदीहरूले सधैँ आफ्ना सबै वस्तुहरू भूमिको उब्जनीको दशांश परमेश्वरमा चढ़ाउने गर्थे। त्यसो गर्नु असल र आवश्यक थियो, तर मीका 6:8 पद अनुसार दशांश चढ़ाउने कुरा भन्दा अरू कुराहरू ज्यादै महत्वपूर्णका हुन्छन्। हुन त यहुदी अगुवा र फरिसीहरूले दशांश दिन्थे, तर तिनीहरूले व्यवस्थाको मुख्य मुख्य कुरा छोडेका थिए, अर्थात न्याय र दया र विश्वास। तिनीहरूले परमेश्वरको प्रेमको उपेक्षा गरिरहेका थिए, व्यवस्था गरिरहेका थिए। परमेश्वरको साँचो आज्ञाकारिता चाहिँ यी ठूला कुरामा आज्ञा पालन गर्नु हो। दशांश दिने र बलिदान चढ़ाउने कुरा यी ठूला कुरा भन्दा त्यति महत्वपूर्ण छैन। पहिलो समुएल 15:22 पद अनुसार, होसे अगमवक्ताद्वारा परमेश्वरले भन्नुभयो, बलिदान होइन तर अटल प्रेम चाहन्छु। अनि 43 पदमा, तिमी फरिसीहरूलाई धिक्कार, किनकि तिमीहरू सभाघरहरूमा मुख्य मुख्य आसन र बजारहरूमा अभिवादन लिन रुचाउँछौ। येशूले शास्त्रीहरूका विषयमा एउटा चेतावनी दिनुभयो। तिनीहरूको अधिकार र पद ठूलो थियो र जनताबाट तिनीहरू आदरणीय मानिसहरू थिए, तर यसै कारणले तिनीहरू घमण्डी हुन गएका थिए। धर्मका अगुवाहरूले परमेश्वरको महिमा आदर गर्नुपर्छ, तर धेरै चोटी तिनीहरू मुख्य गरी आफ्नै महिमा मात्र खोज्दछन्। कुनै पनि अगुवाको सबभन्दा ठूलो परीक्षा चाहिँ घमण्ड हो, चाहे त्यो अगुवा ख्रिष्टे नहोस् या जसुकै होस्। 44 पद, तिनीहरूलाई धिकार, किनकि तिमीहरू ती चिहानहरू जस्ता छौ जो देखिँदैनन् अनि चालै नपाई मानिसहरू तीमाथि हिँड्छन्। गन्ती 19:16 पद अनुसार, जसले कुनै एउटा चिहान छुन्छ त्यो मानिस अशुद्ध हुन्छ भन्ने यहुदीहरूको व्यवस्था अनुसार विचार थियो। त्यसकारण चिहानहरू सजिलैसँग देखिउन् भनेर तिनीहरूले तिनमा चुना लगाउने गर्दथे, नत्र भने नजानिकन कुनै यहुदी चिहानमा टेकेर अशुद्ध भइहाल्ने थियो। येशूको पालामा फरिसीहरू चुन अथवा कुनै चिन्ह नलगाएका चिहानहरू जस्तै थिए। फरिसीहरूको खराब नमूनाबाट र तिनीहरूका झुटा शिक्षाबाट मानिसहरूमाथि खराब प्रभाव वा अशुद्ध हुँदै गइरहेका थिए। 45 पद, व्यवस्थाका पण्डितहरूमध्ये एकजनाले उहाँलाई भने, गुरूज्यू, यी कुरा गरेर तपाईँले त हाम्रो पनि बेजेत गर्नुहुन्छ। येशूका कुरा सुन्दा व्यवस्थाका पण्डितहरूलाई पनि दुःख र बाधा भयो, किनभने तिनीहरू पनि फरिसीहरू भन्दा कम स्थानमा थिएनन्। त्यसकारण पद 46 येशूले व्यवस्थाका अध्यापक र शास्त्रीहरूलाई हप्काउन लाग्नुभयो। 46 पदमा भनिएको छ, उहाँले भन्नुभयो, तिमी व्यवस्थाका पण्डितहरूलाई पनि धिक्कार, किनकि बोक्न नसक्ने भारी मानिसहरूमाथि तिमीहरू लाद्दछौ, तर तिमीहरू आफै चाहिँ एक औंलाले पनि ती भारीहरू छुँदैनौ। शास्त्री र फरिसीहरूले पुरानो नियममा लेखेका यहुदी व्यवस्थामा धेरै अनावश्यक विधान र साना साना नियमहरू थपिएका थिए। यी नियमहरू चाहिँ साधारण यहुदीहरूको निम्ति एउटा ठूलो भारी जस्तै थियो। त्यही भारी बोक्नलाई ती यहुदी अगुवाहरूले आफ्नो एक औंलाले पनि मानिसहरूलाई कति पनि सहायता दिएनन्। तिनीहरूले कसैलाई कुनै उत्साह दिएन। तिनीहरूले त्यो भारी बोक्नलाई अरू मानिसहरूलाई देखासिखी गर्नको निम्ति असल नमूना दिएनन्। असल र आनन्दित जीवन बिताउन मानिसहरूलाई सहायता दिनुको सट्टामा ती यहुदी अगुवाहरू वा व्यवस्थाको अध्यापकहरू आफैले बनाएका थुप्रै कड़ा नियमहरूद्वारा मानिसहरूलाई दबाएर निराश पारिदिए। तिनीहरूले बनाएका नियम र रीति थितिहरू परमेश्वरको होइन तर मानिसहरूका थियो र त्यो नियम आफूले चाहिँ पछ्याउन प्रयत्न गरिरहेका थिएनन्, खालि अरूलाई मात्र लादिरहेका थिए। मानिसहरूमाथि यहुदी अगुवाहरूले हालेका गरौं बोक्न नसक्ने भारीसँग तुलना गर्दा येशूले तिनीहरूमा राख्नु भएको भारी हलुको थियो। मत्ती 11 अध्याय 28 30 पदमा येशू प्रभु भन्नुहुन्छ, हे सबै मेहनत गर्ने र बोझले दबिएका हो, म कहाँ हौ? म तिमीहरूलाई विश्राम दिनेछु। मेरो जुवा तिमी आफैले बोक र मसँग सिक, किनभने म विनय र नम्र हृदयको छु। अनि तिमीहरूले आफ्ना आफ्ना आत्मामा विश्राम पाउनेछौ, किनकि मेरो जुवा सजिलो र मेरो भारी हल्का छ। 47 र 48 पद, तिमीहरूलाई धिकार, किनकि तिमीहरूका पुर्खाहरूले मारेका अगम वक्ताहरूको चिहान तिमीहरू बनाउँछौ। यसरी तिमीहरू आफ्ना पुर्खाहरूको काममा साक्षी छौ र तिनीहरूसँग सहमत हुन्छौ, किनकि तिनीहरूले उनीहरूको हत्या गरे र तिमीहरू चाहिँ उनीहरूका चिहान बनाउँछौ। बाहिरी रूपमा देख्दा यहुदीहरूले आफ्ना पिता पुर्खाहरूले मारेका अगम वक्ताहरूलाई आदर देखाउनलाई स्मृतिको निम्ति नयाँ असल चिहानहरू बनाइदिन्थे, तर आन्तरिक भित्री रूपमा अगम वक्ताहरूले अगमबाड़ी गरेका वा घोषणा गरेका ख्रिष्टलाई इन्कार गरे अनि तिनीहरू आफ्नो पिताहरूले गरे जस्तै अगम वक्ताहरूको शिक्षाको विरोधमा रहे। कति अगम वक्ताहरूलाई तिनीहरूले सताए। यसरी तिनीहरू पनि आफ्नो पिता पुर्खाहरूको कामको साक्षी थिए र सहमत थिए। 49-51 पद, यसैले परमेश्वरको बुद्धिले पनि भन्दछ, म तिमीहरू कहाँ अगम वक्ताहरू र प्रेरितहरू पठाउनेछु, उनीहरूमध्ये कसैलाई तिनीहरूले मार्नेछन् र कसैलाई सताउनेछन्। संसारको शुरूदेखि सबै अगम वक्ताहरूका रक्तपातको लेखा यस पुस्तासँग लिइनेछ। हो, म तिमीहरूलाई भन्दछु, हाबिलको रगतदेखि लिएर वेदी र मन्दिरको पवित्र स्थानको माझमा मारेका जकरियासम्मका रगतको लेखा यस पुस्ताबाट लिइनेछ। येशु प्रभुले भन्नुभयो, म अगम वक्ता र प्रेरितहरू पठाउनेछु, अनि यिनीहरू चाहिँ येशूका चेलाहरू थिए। जसरी यहुदीका पिता पुर्खाले अगम वक्ताहरूलाई सताए र येशु समेतलाई सताउन लागेका थिए, त्यसरी उहाँका चेलाहरूलाई सताउने थिए। यसरी अगम वक्ताहरूको हत्याको लागि तिनीहरूमाथि अवश्य ठूलो दण्ड पर्ने कुराको चेतावनी दिनुभयो। आफैले गरेको हत्या मात्र होइन तर आफ्ना पुर्खाहरूले गरेको हत्याको लागि पनि तिनीहरू दोषी ठहरिनेछन् भन्नुहुन्छ। यी सबै कुरा यसै पुस्तामाथि आइपर्नेछ। येशूले यहाँ भन्नुभएको दण्ड न्याय चाहिँ यरूशलेम सहर र त्यसका सबै निवासीहरूको विनाश विध्वंस हो जुन ईस्वी सम्वत 70 आइपर्यो। येशूको पालामा भएका यहुदीहरूले पुरानो नियममा उल्लेख भएका सबै हत्याको लागि दण्ड पाए, अर्थात हाबिलको हत्यादेखि बेरेक्याको छोरा जकरियाको हत्यासम्म। हजुर, 52 पदमा भनिएको छ, तिमी व्यवस्थाका पण्डितहरूलाई धिकार, किनकि तिमीहरूले ज्ञानको साँचो लिन त लियौ तर तिमीहरू आफै पनि भित्र प्रवेश गरेनौ अनि अरू पस्नेहरूलाई पनि रोक्यौ। व्यवस्थाका अध्यापकहरूले ज्ञानको साँचो अर्थात ख्रिष्ट र उद्धारको बारेको ज्ञान मानिसहरूबाट लगिहालेका थिए, अर्थात ख्रिष्ट र उद्धारको बारेको ज्ञान मानिसहरूबाट हडप्पी हालेका थिए। उद्धारको साँचो चाहिँ ख्रिष्टमा विश्वास हो। व्यवस्थाका अध्यापकहरूले मानिसले धर्म कर्मले मात्र उद्धार पाउँछ भनेर सिकाउँथे। ख्रिष्ट संसारका मुक्तिदाता मसी हुनुहुन्छ भनी तिनीहरूले इन्कार गरे। त्यसरी नै तिनीहरूले उद्धारको सत्य साँचो मानिसहरूबाट लुकाए। तिनीहरू आफैले ख्रिष्टमा विश्वास गर्न मानेनन् तर त्यसभन्दा नराम्रो, तिनीहरूले अरूहरूलाई पनि विश्वास गर्नदेखि रोकिदिए। अब प्रभुले तिनीहरूलाई खुलाम रूपले भर्सना गर्नुभएको कुराले कस्तो प्रभाव पार्छ हेर्नुहोस्। 53-54 पद, जब उहाँ त्यहाँबाट निस्कनुभयो तब शास्त्रीहरू र फरिसीहरूले उहाँको घोर विरोध गर्दै धेरै विषयहरूमा उहाँलाई प्रश्न गर्न थाले र उहाँको मुखबाट निस्केका कुरामा उहाँलाई पक्रने दाउमा बसे। स्वाभाविक रूपमा फरिसी र व्यवस्थाका अध्यापकहरू येशूको कुरामा रिसाए। त्यसकारण तिनीहरूले येशूको मुखबाट निस्केका कुरामा उहाँलाई पक्रने मौका खोजे, ताकि तिनीहरूले उहाँमाथि दोष लगाउन सकुन्। तिनीहरूको इच्छा उहाँलाई मार्नु नै थियो, अनि उहाँलाई अन्तिमसम्म मार्न दाउ हेरिरहेका छन् र अखिरमा आफ्ना इच्छा पूरा गरी छोड्नेछन् ख्रिष्टलाई क्रूसमा टाँगेर। तर यो सम्पूर्ण परमेश्वरबाटको पूर्व योजना थियो कि उहाँको मृत्यु हुनै आवश्यक छ मानिसहरूको पापको उठाइ लान, र तोकेको निश्चित समयमा उहाँले आफैलाई तिनीहरूको हातमा सुम्पिदिनुहुन्छ, किनकि उहाँ वास्तवमा तपाईँ र मेरो पापको निम्ति मर्न पृथ्वीमा आउनु भएको थियो। प्रभु आजको यो वचन अध्ययनद्वारा हामी सबैलाई धेरै धेरै आशिष दिनुभएको होस्।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 9847035679, 9847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।